FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
मुख्य चाडपर्वका बेला खाद्य वस्तुमा मूल्य बढेपछि मर्खामा परेको सुर्खेतका उपभोक्ताको गुनासो अनुगमन प्रभावकारी बनाउन आग्रह
कर्मचारी अभावकै कारण यो आर्थिक वर्ष पनि कर्णालीको विकास बजेट खर्च नहुने संकेत समायोजन रोजेका 400 कर्मचारी अझै आएनन् कर्णालीकै कर्मचारीले आउन मानेनन्
नेपाल दक्षिण एसियामै खुल्ला दिशामुक्त घोषणा हुने पहिलो राष्ट्र बन्यो कार्यान्वयन भने फितलो
र सिङ्गापुरमा जारी त्रिकोणात्मक क्रिकेटमा नेपालले आज जिम्बाब्वेसँग खेल्ने नेपाल श्रीलङ्काको श्रृङ्खलाको शीर्ष स्थानमा हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट दिपेश र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
भेरी खबर अब विस्तारमा कर्मचारीको अभावकै कारण कर्णालीमा विकास बजेट खर्च हुन नसकेको कर्णाली सरकारले जनाएको छ गत आर्थिक वर्षमा कर्णाली सरकारले जम्मा 24% मात्र रकम खर्च गरेको भन्दै आलोचना भएको थियो संघीय सरकारले कर्मचारी समायोजनका क्रममा कर्णाली प्रदेशमा 1992 दरबन्दी छुट्टाए पनि सबै कर्मचारी आएका छैनन् समायोजन रोजेका 1334 जना मध्ये 398 जना कर्मचारी अझै आएका छैनन् कर्णालीमा प्राविधिक कर्मचारीहरू सबैभन्दा कम आउने गरेकाले काम गर्न समस्या हुने गरेको सरकारको भनाइ छ कर्णाली सरकारका मुख्य सचिव केशव प्रसाद भण्डारीले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर कर्णालीमा कर्मचारी अभाव देखिएको बताउनुभयो उहाँले कर्णालीको पिछडिएको क्षेत्र कोटाबाट समायोजन भएका कर्मचारीहरू नै कर्णाली आउन नमान्दा झनै समस्या हुने गरेको बताउनुभयो
कर्मचारीहरू जो कर्णालीको एउटा पिछडिए क्षेत्रको जुन कोटाबाट सेलेक्सन हुनुभएको छ संघीय लोक सेवा आयोगमा उहाँहरू पनि यता आउनु भएन चोइस पनि गर्नु भएन रिक्वेस्ट गर्दा पनि अहिले ठिक छ समायोजन नहुनुहोस् तर आएर काम गरिदिनुहोस् न भन्दाखेरि पनि उहाँहरू आउनु भएन अनि हामीलाई पठाउन लाग्यो भनेर उहाँहरूले फेरि यतैको लिडरहरू समातेर हामीलाई फेरि कर्णाली नै पठाउने भन्दै लभिङ गर्नुभयो सामान्य प्रशासन मन्त्रीले तपाईँकोमा त कोही मान्छे दिन सकिन्न भनिदिनु भयो होइन अब किन त भन्दा अब उहाँहरू नै अब नजाने हामीलाई फेरि पनि कर्णाली पठाउने भनेर चाहिँ लभिङ गरे भन्नुभयो
उहाँले कर्णालीको पिछडिएको क्षेत्र कोटाबाट समायोजन भएका कर्मचारी आउनै नमान्ने बताउनु भयो यस्तै उहाँले धेरै बजेट भौतिक मन्त्रालय अन्तर्गत रहने भएकाले कर्मचारीहरू नहुँदा सडक सिँचाइ खानेपानी लगायतका मुख्य योजनाका काम हुन नसकेको जिकिर समेत गर्नुभयो मुख्य सचिव केवल प्रसाद भण्डारीले कर्मचारी भर्ना गर्न संघीय सरकार मार्फत लोकसेवा आयोगलाई आग्रह गर्दा पनि संघीय सरकारले साँचो नदिँदा समस्या भएको बताउनुभयो
हाम्रो चाहिँ विज्ञापन गरिदिनु पर्यो भनेर लेख्यौँ लोकसेवालाई लोकसेवालाई पनि अध्यक्षज्यूलाई मुख्यमन्त्रीले भेटेरै भन्नुभयो उहाँहरूको भनाइ के भने अरू प्रदेशको सँगै निकाल्छौँ भन्नुभयो अब अरू प्रदेशले मागै गरेका छन् कर्णालीमा छैन त्यहाँ पूर्ति गरौँ भन्दाखेरि अब अरू प्रदेशसँग मिलाएर गर्छु भनेपछि त त्यो पनि नहुने भयो अनि फेरि गएर हामीले के भनेको छौँ भने अरू प्रदेशले अहिले माग गर्दैन हामीलाई मात्रै भए नि भरिदिनुहोस् न त भनेको छ
उहाँले कर्मचारी नहुँदा खर्चको अख्तियारी गर्ने काम हुन नसक्दा बजेट खर्च हुन नसकेको ठोकुवा गर्नुभयो उहाँले कर्णाली प्रदेशलाई कर्मचारीको रोजाइमा पार्न भौगोलिक क्षेत्र हेरे सेवा सुविधाको व्यवस्था गर्ने गरी हेरेर सेवा सुविधाको व्यवस्था गर्ने गरी छलफल भइरहेको बताउनुभयो यसैबीच कर्णाली सरकारले एउटा मन्त्रालयका कार्यालयहरू छुट्टा छुट्टै नराखी एकीकृत गरेर काम थालेको जनाएको छ कर्णाली सरकारले अब आफ्ना सबै गतिविधिहरू वेबसाइटमा राखेर छिटो छरितो जानकारी गराउने जनाएको छ
चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको छ साउनदेखि नै मूल्य बढ्न थालेको बजारमा व्यापारीले दशैंको मौका छोपेर भाव जथाभावी रूपमा बढाएका छन् तर सरकारले बजारमा आफ्नो उपस्थिति नदेखाएकाले त्यसको मारमा आम उपभोक्ता प्रत्यक्ष पर्दै आएका छन् बढी कारोबार हुने दशैं लगायत चाडपर्वको बेला व्यापारीका निम्ति उपभोग्य ठग्ने अवसर समेत बनेको छ सुनौ एक रेडियो सामग्री सहकर्मी रमा केसीबाट
यो अहिले एकदमै तपाईँले भन्नुभयो एकदमै रेटहरू सबै चिज बढाएर तपाईँ टाइममै आउनु जाति कुरा
दशैं नजिकै गर्दा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा किनमेल गर्नेको चहल पहल पनि शुरू हुन थालेको छ। उपभोक्ताहरूले भने चाडपर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुहरूमा मूल्य बढेको गुनासो गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरका उपभोक्ता परमिला चौधरीले तरकारीदेखि दाल, चिनी, चामल जस्ता खाद्य पदार्थमा मूल्य बढेको गुनासो गर्नुभयो।
धेरै महँगो भएको, त्यसपछि अझ महँगो बढ्दै बढ्दै गएको, हर चिजहरू, रासन, कपडा, तरकारी, हर चिज महँगो भएको छ। ग्राहकलाई पनि मर्का नहोस्, व्यापारीलाई पनि मर्का नहोस्, ठिक्कको मूल्य गर्दा एकदम ठिक हुन्थ्यो।
दशैं तिहार नजिकैसँगै बजार अनुगमनलाई तीव्रता दिएको भए पनि अन्य समयमा भने अनुगमनलाई निरन्तरता नदिँदा आफूहरू ठगिने गरेको उपभोक्ताको भनाइ छ।
जागिर नखाने केही पेसा नहुने मान्छेलाई त गाह्रो भयो के, अब कर्मचारी तलब बढ्यो, उनीहरूलाई त केही गाह्रो भएन। हर चिज सबै बढ्यो, कपडा बढ्या, खाने रासन बढ्याछ, तेल बढ्याछ, के बढ्याएको, बच्चा बच्चीको कापी कलम, हर चिजमा मिल्यो।
बजार अनुगमन टोलीले बजार अनुगमन गरेको बताए पनि उपभोक्ताले भने झारा टार्ने काम गरेको भन्दै बजारमा म्याद गुज्रेका खाद्य सामग्री बिक्री वितरणको काम भइरहेको गुनासो पनि गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरका उपभोक्ता तारा बिसी,
अब दशैं आउनुभन्दा पहिला पनि तरकारीको मूल्य त धेरै नै बढेको थियो, त्यहीमा पनि 10-20 रुपियाँ बढी नै छ। प्याजको मूल्य चाहिँ त्यही 80-90 को हारिमा थियो भने अहिले 130-140 पुगिरहेछ। आलु पनि त्यही प्रति केजी 60-65
व्यवसायीहरूले पनि खाद्यको हरेक सामग्रीहरूमा प्रति केजी 10-40-50 रुपियाँसम्ममा मूल्य बढेको बताएका छन्। भण्डारी स्टोरका व्यापारी डिलाराम भण्डारी,
दशैं तिहार पहिला अब अरू सबै सामानहरू उही रेट छ, खासै बढेको छैन। अहिले चिनी चाहिँ बढेछ पहिलाको भन्दा, चिनी बाहिर उसले दिइरहेछ, सरकारले नै दिइरहेछ चिनी नुन। अरू दाल, चामल, मसँग भएको आइटम खासै बढेको छ, चामल चाहिँ बढेको छ, अहिले चामलको रेट बढेको छ, पहिला भन्दा 100 रुपियाँ बोरामा प्लस भएको छ। चिनीमा पहिला 80 बेचिन्थ्यो भने अहिले अब हामीले 90 बेच्न पर्ने, 85-90 बेच्न पर्ने हुन्छ।
सुर्खेतका अर्का व्यापारी टिकाराम कडेलले पनि आफूहरूको खरिद नै बढी परेकाले त्यसै अनुसार बेच्नु परेको बताउनुहुन्छ।
दालमा फरक आएको छ अलिकति, अर्डर दालमा फरक छ, पहिलाको तुलनामा 20 रुपियाँ फरक छ, मासको दालमा 10 रुपियाँ फरक छ, अरू गेडागुडीहरूमा त्यस्तो सही छैन, चनामा 10 रुपियाँ फरक छ, अरू चामलहरूमा पहिलाको तुलनामा 200 रुपियाँ फरक छ। पिठो अब सरकारले भ्याट लगायो भनेर पिठोमा चाहिँ 15 रुपियाँ फरक छ।
यता चाडपर्वको बेला खाद्यान्नमा मात्र मूल्य वृद्धि नभएर तरकारीमा पनि मूल्य वृद्धि भएको बताउनुहुन्छ झरना सब्जी मण्डीका रामु विश्वकर्मा।
अहिले यो पछिल्लो चरणमा चाहिँ तरकारीको विभिन्न तरकारीहरू भाउ महँगी भइरहेछ, महँगी बढिरहेको छ। अब यो माग धेरै भएको छ, मालहरू कमै भएर पनि तरकारीको रेट बढेको हुनसक्छ, होइन? यो तरकारी अहिले किसानबाटै उठाउन एकदमै गाह्रो भएको छ, माग यहाँ बजारमा धेरै छ, किसानसँग माल कम छ। 2-4 दिन 5-7 दिन अगाडि चाहिँ यो टमाटर 60-62 थियो, अहिले टमाटर रेट 100 लगेर 105 रुपियाँ होलसेल रेट यसको पुगेको छ। यसको प्रत्येक चिजको त्यही लगभग 10-30 रुपियाँको एभरेजमा तरकारी सबै चिज बढेको छ।
जे होस्, चाडपर्वका बेला अनावश्यक महँगी हुन नदिन जिम्मेवार निकायले औपचारिकताका लागि मात्र नभई प्रभावकारीका रूपमा अनुगमन गर्नुका साथै उपभोक्ता पनि सचेत हुन जरुरी छ।
हामीसँग छिमेक सोरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले चाडपर्वको बेला खाद्य वस्तुमा मूल्य बढेपछि उपभोक्ता मर्कामा अनुगमन प्रभावकारी बनाउन आग्रह, कर्मचारी अभावकै कारण यो आर्थिक वर्ष पनि कर्णालीको विकास बजेट खर्च नहुने संकेत, समायोजन रोजेका 400 कर्मचारी अझै आएनन्, कर्णालीकै कर्मचारीले आउन मानेनन् लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
नेपाललाई खुल्ला दिशामुक्त देश घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुल्ला दिशामुक्त देश घोषणा गर्नुभएको हो। प्रधानमन्त्री ओलीले सन् 2030 भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त देश बनाउने भन्दै यस अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभयो। सबै जिल्ला प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुल्ला दिशा मुक्त देश घोषणा गर्न सफलता हात परेको उहाँको भनाइ छ। नेपाल दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपाल खुल्ला दिशा मुक्त घोषणा हुने पहिलो राष्ट्र भएको छ। नेपालमा 2068 सालदेखि खुल्ला दिशा मुक्त मुलुक बनाउने अभियान शुरू भएको थियो। खानेपानी मन्त्रालयले हालसम्म देशका कुल 56,60,214 घरधुरीमा चर्पी प्रयोगमा आएको जनाएको छ। मन्त्रालयले करिब सबै घरधुरीहरूमा सरसफाईको आधारभूत सुविधा एवं चर्पीको पहुँच पुगेको बताए पनि कतिपय ठाउँमा खुल्ला दिशामुक्त घोषणाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। कतिपयले भने आवश्यक मापदण्ड पूरा नगरी सरकारले खुल्ला दिशामुक्त देश घोषणा गर्न हतार गरेको आरोप लगाएका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतले बडा दशैं दीपावली एवं छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। हिजो बेलुकी प्रतिष्ठानको प्राङ्गणमा भएको कार्यक्रममा कर्णाली प्रदेशका सभामुख राजबहादुर साईले जमरा राखेर उद्घाटन गर्नुभयो। सभामुख साईले कर्णालीको लोक कला संस्कृतिको संरक्षण प्रवर्धन र विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले नेपाली भाषाको उद्गम थलो कर्णालीलाई विश्वमा चिनाउनका लागि आग्रह समेत गर्नुभएको छ। प्रदेश सरकारले पनि यहाँको कला संस्कृति र संस्कारको विकासका लागि विभिन्न कामहरू गरिरहेको बताइएको छ। कार्यक्रममा कलाकारहरूले विभिन्न प्रस्तुति समेत दिएका छन्।
रोल्पामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका थिइन् रुइनी बाङमा G15537 नम्बरको बस लुङ्गी खोलामा खस्दा दुईजनाको ज्यान गएको हो। दुर्घटनामा लुङ्गी गाउँपालिका तिनका 22 वर्षीय चालक यामलाल घरती र 18 वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको छ। बस यात्रु लिन जाने क्रममा ब्याग गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ। बसमा अन्य यात्रु नभएको प्रहरीले जनाएको छ।
मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलाई कुटपिट भएको छ। सोरुकोटको स्थित गाउँपालिकाको कार्यालय जाने क्रममा तारापानी सी गाउँका उपाध्यायलाई एक समूहले कुटपिट गरी घाइते बनाएको हो। उहाँलाई नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले कुटपिट गरेको बताए पनि चन्द समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले घाइते अधिकृतको टाउकोमा गम्भीर चोट लागेको बताउनु भएको छ। उहाँलाई सिटी स्क्यान गर्नुपर्ने भएकाले हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको घिमिरेले बताउनुभयो।
दाङको घोराईमा रहेको देव विकास बैंकमा भएको झण्डै 18 करोड हिनामिनामा निर्दोष खातावालाहरूले दुःख पाइरहेको पक्राउ परेकाका परिवारले गुनासो गरेका छन्। प्रहरी हिरासतमा रहेका व्यक्तिका परिवारले घोराईमा पत्रकार सम्मेलन गरी बैंकको उच्च तहबाट अनुसन्धान थाल्नुपर्ने भए पनि प्रहरीले खातावालालाई मुद्दा चलाएर अन्याय गरेको बताएका छन्। खाता खोलेकै भर र खातामा पैसा हालेकै आधारमा आफ्ना परिवारका सदस्यलाई हिरासतमा राखेर मानसिक पीडा दिएको भन्दै उचित न्यायको उनीहरूले माग गरेका छन्। 17,99,00,000 रुपियाँ हिनामिनामा बैंकका उच्च तहका कर्मचारी र सञ्चालकहरूलाई अनुसन्धानको दायरामा प्रहरीले ल्याउनु पर्ने उनीहरूको माग छ। अनुसन्धान प्रक्रिया निकै ढिला गरेको र पक्राउ पूर्जी जारी भएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन नसक्नुले शंकास्पद देखिएको पीड़ितका परिवारले बताएका छन्। पक्राउ पूर्जी जारी भएका करिब 35 जना व्यक्ति फरार रहेका छन्। बैंकले नै खातावालाहरूको खाता प्रयोग गरेर पैसा हिनामिना गरेपछि 54 जना कानूनी दायरामा परेका छन्। प्रहरीले भने सम्बद्ध सबैमा अनुसन्धान भइरहेको दावी गरेको छ।
विजया दशमीको घटस्थापना सँगै नेपालगञ्जमा रामलीला मञ्चन सुरु भएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन सुरु गरिएको हो। असोज 21 गते पर्ने विजया दशमीलाई लक्षित गर्दै नेपालगञ्जका 13 बाँके बगिनियामा रामलीला सुरु भएको हो। रामायणमा आधारित नाटक मञ्चन गर्न प्रत्येक दिन राति 8 बजेदेखि रामको राज्याभिषेक गुरु लिन्जनसम्म जारी रहने जनाइएको छ। भारतको वृन्दावनबाट राधारम शर्माको नेतृत्वमा 21 जनाको टोलीले रामलीला मञ्चन गरिरहेको जनाइएको छ। यससँगै नेपालगञ्जको रामलीला महोत्सव 152 वर्षमा प्रवेश गरेको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष 2075-76 बजेट तथा कार्यक्रमबाट केही रकम बिल र कागजात बिनै भुक्तानी गरेको पाइएको छ। सरकारी रकम खर्च गर्दा खर्चलाई पुष्टाई गर्ने बिल भरपाई सहितका कागजात हुनुपर्ने कानूनी व्यवस्था भए पनि ठूलो रकम बिल भरपाई र कागजात बिनै भुक्तानी भएको पाइएको हो। आर्थिक वर्ष 2075-76 को सार्वजनिक आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा यी लगायतका धेरै कमी कमजोरीहरू औँलाइएको छ। मुसिकोट नगरपालिकाका आन्तरिक लेखा परीक्षक अधिकृत प्रेमबहादुर गिरीले पेश गरेको प्रतिवेदनमा गैर कानूनी तरिकाले खर्च भएको रकमको बिल भरपाई पेश नभएको, दाखिला प्रतिवेदन पेश नभएको र अन्य कानूनी प्रक्रिया पूरा नगरेर खर्च गरिएको पाइएको हो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। डडेलधुरामा अझै करिब 31% जनता आधारभूत खानेपानीबाट वञ्चित रहेका छन्। जिल्लाका 7 स्थानीय तहमध्ये 5 गाउँपालिका र 2 नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म 31% जनता आधारभूत खानेपानीबाट वञ्चित रहेको उल्लेख गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराले 79% आधारभूत खानेपानी पानीको उपयोग गर्न पाएको जनाएको छ। जिल्लाको 28,434 घरदुरी मध्ये 19,669 घरदुरीले मात्र आधारभूत खानेपानीबाट लाभान्वित भएको बताइएको छ। सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा 36% घरदुरीले आधारभूत खानेपानी नपाएको कार्यालयले बताएको छ।
युएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपालीको संख्या 6 पुगेको छ। ज्यान जाने नेपालीहरूमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायण प्रसाद पोखरेल, दीपक विकर, नयराम साउद रहेको युएई स्थित नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरूको ठेगाना भने खुलेको छैन। फर्स्ट सेक्युरिटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनी बस लरीमा ठोकेर दुर्घटनाग्रस्त हुँदा 6 नेपाली नागरिक सहित 8 ज्यान गएको हो। ज्यान जानेमा 1 पाकिस्तानी नागरिक र 1 भारतीय नागरिक रहेका छन्। दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भइरहेको श्रम काउन्सिलर कार्कीले जानकारी दिनुभयो।
सशस्त्र द्वन्द पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिश गर्न बनेको समिति भङ्ग गर्न माग गरेका छन्। द्वन्द पीडित तथा मानवाधिकार कर्मीहरूले परामर्शका लागि छुट्टै प्रक्रिया बनाउन, बलात्कार जस्ता गम्भीर अपराध र बाल सेनाबारे व्यवस्था मिलाउन पनि माग गरेका छन्। जवाबदेही निगरानी समितिले जारी गरेको विज्ञप्तिमा विधेयक बनाउन पूर्व सरकारवालासँग परामर्श प्रभावकारी बनाउन सिफारिस गराउन र परामर्श समिति भङ्ग गर्नुपर्ने माग गरिएको छ। दुवै आयोगका पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्व न्यायाधीश ओम प्रकाश मिश्रको नेतृत्वमा समिति बने पनि समितिले अझै काम गरेको छैन।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रेली अनसन सुरु गरेको 23 भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारी पक्षबाट कुनै पहल नभएकाले आफूहरूको अनसन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो। झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरूको अनसन जारी रहने उहाँहरूको भनाइ छ।
सरकारले दशैं तिहारको सार्वजनिक विदामा पनि स्वास्थ्य सेवा नियमित राख्न स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदाका बेला पनि स्वास्थ्य सेवा कायम राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई लिखित निर्देशन दिएको हो। मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य सेवा यथावत राख्न 11 बुधी सूचना जारी गरेको छ। मन्त्रालयले विपद व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहन भन्दै सबै अस्पतालका फार्मेसी तथा एम्बुलेन्स 24 सञ्चालनको ल्याउन व्यवस्था गर्न समेत आग्रह गरेको छ।
बाँकेको नरेनापुरबाट भारततर्फ अवैध रूपमा पैठानी गर्न लागेको 150 क्विन्टल सेतो मटर प्रहरीले बरामद गरेको छ। नरेनापुर गाउँपालिका वडा नम्बर 6 जमुनी नजिकै चेक जाँचका क्रममा 3 ट्र्याक्टरमा लैजाँदै गरिएको 279 बोरामा रहेको 149.5 क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी प्रेक्षक दीपक अधिकारीले बताउनुभयो। सशस्त्र प्रहरी बल नेपाल बीओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा गएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारततर्फ लैजाँदै गरेको 25,47,000 बराबरको सेतो मटर बरामद गरेको हो। प्रहरीलाई देख्ने बित्तिकै ट्र्याक्टर चालकहरू ट्र्याक्टर छाडेर भागेका थिए। मटर र 3 ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरी प्रेक्षक अधिकारीले बताउनुभयो।
भेरी खबरको अन्त्यमा लागौं। अब एउटा खेल खबर। नेपाल सिङ्गापुरमा जारी त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेटमा आज फेरि जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि भएको खेलमा नेपाल जिम्बावेसँग 5 रनले 5 विकेटले पराजित भएको थियो। यसैबीच नेपाल सिङ्गापुरमा जारी त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा शीर्ष स्थानमा उक्लिएको छ। घरेलु टोली सिङ्गापुरले जिम्बावेमाथि ऐतिहासिक जित दर्ता गरेपछि नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा उक्लिएको हो। सिङ्गापुर टेस्ट मान्यता प्राप्त टोली जिम्बावेलाई 4 रनले हराएको हो। यससँगै 3 टोली सम्मिलित श्रृङ्खलामा तीनवटै टोलीको समान अङ्कका आधारमा 2 खेलबाट समान 2-2 अङ्क भएको छ। तीनै टोलीले अङ्क समान भए पनि रन रेटको आधारमा जिम्बावे दोस्रो र सिङ्गापुर तेस्रो स्थानमा छन्। श्रृङ्खलामा तीनवटै टोलीले आपसमा 2-2 वटा खेल खेलेपछि शीर्ष 2 टोली उपाधिका लागि फाइनल पुग्नेछन्। पर्सि नेपालले फेरि सिङ्गापुरसँग खेल्नेछ। पहिलो खेलमा जिम्बावेसँग 5 विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा सिङ्गापुरलाई कप्तान पारस कोट खड्गाको कृतिमानी सँगै सत्यकी पारिलसँगै 9 विकेटले हराएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुख्य चाडपर्वका बेला खाद्य वस्तुमा मूल्य बढेपछि मर्कामा परेको सुर्खेतका उपभोक्ताको गुनासो अनुगमन प्रभावकारी बनाउन आग्रह।
कर्मचारी अभावकै कारण यो आर्थिक वर्ष पनि कर्णालीको विकास वर्ष खर्च नहुने संकेत। समायोजन रोजेका 400 कर्मचारी अझै आएनन्। कर्णालीकै कर्मचारी कर्णालीमा आउन मान्दैनन्।
नेपाल दक्षिण एसियामा नै खुल्ला दिशामुक्त घोषणा हुने पहिलो राष्ट्र बन्यो, कार्यान्वयन भने फितलो।
र सिङ्गापुरमा जारी त्रिकोणात्मक क्रिकेटमा नेपाल आज जिम्बावेसँग खेल्ने। नेपाल श्रृङ्खलाको शीर्ष स्थानमा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिपेश र मधुबन बिदा हुन्छौँ। नमस्ते।